निकल रही थी कि मक्की और मदीने की तकसीम कैसे हुई है। तो इस सिलसिले में मुफस्सिरीन की राय अलग अलग है। बाद हजरात पहला कॉल ये है कि अगर अहले मक्का को किताब है तो वो मक्की कहलाती है और अहले मदीना को किताब है तो मदनी कहलाती है। तो पहला कॉल है। दूसरा कॉल ये है मक्की मुकर्रमा में और मक्का के अतराफ में मसलन मीना मुज़दलिफा अरफा वगैरह में जो सूरतें और आयात नाज़िल हुई वो मक्की कहलाती है। और जो मदीना और मदीना के क़ुर्ब जवार में नाज़िल हुई वो मदीनी कहलाती है। हिजरत से कबल जितनी सूरतें और आयतें नाजिल हुई वो सब मक्की है। और हिजरत के बाद जितनी सूरतें और आयात नाजिल हुई वो सब मदनी कहलाती है। ये तकसीम हो गई सूरतों की मक्की और मदनी के अतबार से। सूरतों के नाम किस अतबार से हैं? जैसे हम दुनियावी अतबार देखते हैं कि किसी वसी चीज को मुख्तलिफ हिस्सों में तकसीम करते मुख्तलिफ गलियों में मुख्तलिफ मोहल्लों में एतबार से मुख्तलिफ दफ्तर के अंदर उसको तकसीम कर दिया जाए ताकि पता मालूम करने के अंदर निज़ाम के अंदर सहूलत रहे। मुसन्निफ़ीन के अंदर अलग अलग किताब अलग अलग अदवात अलग अलग ताकि किताब के अनवान और मसाइल को समझना और हल करना उसको पेश करना उसको पढ़ना ये सब चीज़ें आसान हो जाए। कलाम इलाही के अंदर भी उसको सूरतों के एतबार से तकसीम किया गया है ताकि उसके मजामीन और मानी एक खास सब अंदाज में इंसान के सामने आ सके। नीक हर हर सूरत को अगाई में रखते गए ताकि पढ़ने का एक शौक और जज्बा पैदा हो जाए। नमाज और नमाज के अलावा तिलावत के अंदर सहूलत हो जाए। इतनी मकदार के अंदर हम तिलावत कर ले गए। अब ये जो कुरान मजीद में तकरीबन 114 सूरतें आई हैं, तो इन सूरतों के जो नाम रखे हैं, इन नामों की हमारी समझ के अंदर आती है उसमें से नंबर अव्वल। कभी कभी सूरत के पहले लफ्ज के एतबार से सूरत का नाम रख दिया जाता है। सूरत का जो लफ्ज अव्वल होता है उस लफ्ज अव्वल के एतबार से सूरत का नाम रख दिया जाता है। जैसे सूरह यासीन पहले लफ्ज के अतबार से यासीन, सूरह सौद, सूरह काहा, सूरह नून, तो पूरी सूरत का नाम सूरत के लफ्ज अव्वल के अतबार से जिसे अव्वल के अतबार से रख दिया गया है। इसको ये कहना चाहिए कि तस्मियतुल कुल बिस्मि अव्वलिल ही, कि पूरी सूरत का नाम रखा गया अव्वल जिसके अतबार से। नंबर दो, कभी कभी सूरत का नाम रखा जाता है उस सूरत में कोई अहम और कोई मशहूर चीज का तस्करा हो गया है। उस अहम और मशहूर चीज के तस्करे के एतबार से सूरत का नाम रख दिया जाता है। जैसे सूरह मोहम्मद, सूरह इब्राहिम, तो इसमें अहम तरीन चीज यानी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का इसमें बाबरकत आया, हजरत इब्राहिम अलैहिस्सलाम का इसमें बाबरकत आया, ये अहम भी है और मशहूर भी है। इस एतबार से पूरी सूरत का नाम रख दिया गया। इसको उर्फ में कहा जाता है तस्मियतुल कुल बिस्मि अशहुरिल हिज्जी। तस्मियतुल कुल पूरी सूरत का नाम बिस्मि अशहुरिल हिज्जी, मशहूर तरीन हिज के एतबार से। नंबर तीन, कभी सूरत का नाम रखा जाता है उसमें कोई वाकया जिक्र किया गया, उस जिक्र किए हुए वाकये के एतबार से। कोई वाकया जिक्र किया गया तो जिक्र किए गए वाक्य के अनुसार से जैसे सूरतुल बकरा ये जो नाम जिक्र किया गया है वो बकरा के वाक्य के अनुसार से इसका नाम रखा है। तो उसमें जो बकरा का नाम आया है उस नाम के अतबार से उसको बकरा का वाक्य आया है, उस वाक्य के अतबार से उसको सूरत बकरा कहा जाता है। यही कहा जाएगा उसको तस्मीयतुल कुल बिस्मिल वाक़िअतिल मज़कूरती, यदि इसमें सिफ़तुल मज़कूरती की सूरती तो पूरी सूरत का नाम रखा गया अंदर जिक्र किए गए वाक्य के अतबार से। तस्मीयतुल कुल इसमें सिफ़तुल मज़कूरती तीसरी सूरत हो गई। अब कुरान मजीद की जो सूरतों की तरतीब है मौजूदा ये तरतीब की तौकीफी है। तौकीफी का मतलब है अल्लाह सुभानहु व तआला की तरफ से आई हुई तरतीब। क्योंकि जितना कुरान शव्वाल से शाबान तक नाजिल होता हर साल रमजान में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम जिब्राइल अमीन के साथ दौर फरमाते थे, फिर हजरत जिब्राइल अमीन जब कोई सूरत या कोई आयत लेकर तशरीफ लाते वो खुद बतला देते हुजूर को आयत में फलानी सूरत में फलानी आयत के बाद रखो, इस सूरत को फलानी सूरत के बाद रखो, ये सब जिब्राइल अमीन बतला देते थे। फिर जब जिंदगी का आखिरी रमजान था हजरत तय्यबा का तो उस साल नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने जिब्राइल अमीन के साथ दो दौर फरमाए। ये जो मौजूदा तरतीब हुई है ये तरतीब भी खुद अल्लाह सुब्हानहू व तआला की तरफ से बताई हुई तरतीब है। इस तरतीब से कुरान को याद किया जाएगा, इस तरतीब से कुरान को लिखा जाएगा, इस तरतीब से कुरान को पढ़ा जाएगा, इसको तौकीफी तरतीब से। लेकिन नुज़ूल की तरतीब अलग है, यानी नुज़ूल का अंदाजा अलग है। जैसे कि आप सब जानते हैं कि नाजिल होने वाली सबसे पहली सूरह अलक से इब्तदाई पांच आयतें हैं और नाजिल होने वाली मुकम्मल अव्वल सूरत सूरह फातिहा है। तो नुज़ूल की तरतीब अलग है और इस वक्त जो हमारे सामने तरतीब है वो अलग है। मुफस्सिरीन ने इसकी भी कोशिश की है कि नुज़ूल की तरतीब भी उम्मत के सामने पेश कर गए कि कौन सी सूरत कौन सी तरतीब से नाजिल हुई। अगर रौक हो तो वो तरतीब भी लिख लो नुज़ूल की सूरतों की तरतीब, जो मैं तरतीब बोलता जा रहा हूँ उस तरतीब से सूरतें नाजिल हुई है। नंबर एक सूरह अलक यानी इसकी पहली पांच आयतें, फिर कलम नून वल कलम, फिर मुज़म्मिल, फिर तब्बत, circo virat sir sir ala sir vallail sir vallisagara sir vaddeha sir alannekara sir alaftara والعاديات كوثر تكاثر معقول كافرون فيل نجمة عدد قدر فروس سين مرسلات قاف قيامة بلد قارئ قمر قاف عراق جن ياسين سلطان مريم طه رافعه سارة نملة أصف يونس هود يوسف هجرة أنعام والصافات لقمان سبات Thank you. ini bisa juga. Amin amin khauf. Duk-duk. Duk-han. Jatiyah. محل نور إبراهيم أنبياء مؤمنون محارب أما ناجحات انفطار انشقاق روم متفقين عنكبوت अलग कतर में लिखो मक्की सूरतों में आखिरी सूरत कौन सी इसमें इख्तिलाफ है हजरत अब्दुल्लाह इब्न अब्बास रजी अल्लाह ताला अन्हुमा की राय ये है कि सूरह अनकबूत आखिरी सूरत है اور امام زحاق اور امام عطا فرماتے ہیں کہ سور مومنون آخری مکی سورت ہے یہ کل سیراتی مکی سورتیں ہو گئی ترتیب کے ساتھ الگ سے لکھو مدنی صورتیں 31 ہیں کی ترتیب حسب ذیل البقرة أول سورة مدنية، أنصار آل عمران، أحزاب، ممتحنة. قرآن میں آ جائے امتحان کا مطلب، نساء، زلزال، حدید، محمد، رعد، رحمان، زهرة، قيس الإنسان، طلاق، لم يكن بينا، أسرع، خلق، نار، نصر، نور، منافقون، مجادلة، حجرات، تحريم، جمعة، تغابن، فتح، غباء، مائدة، تو دیکھ لیا نا پتا تو گا مائی جا ایک لیے ہیں مائی جا توبا کے اوپر مقدم ہے الگ سفر میں لکھو تیرے فاتحہ کا نزول مکہ مدینہ دونوں میں ہوا ہے اس کو مکی مدنی دونوں کے لیے یعنی ہجرت سے پہلے بھی نزول ہوا ہجرت کے بعد بھی نزول ہوا الگ سطر میں بعض صورتوں کے متعلق اختلاف بھی ہے تو اس کا نزول ہجرت سے پہلے یا بعد میں ہے مولانا جلال الدین سیوطی اور محلی رحمہم اللہ کی رائے کے مطابق طور پر مدنی ہے، ستتر صورتیں قطعی طور پر مکی ہے، اور 17 صورتیں مختلف تھی، بعد سورۃ البقرہ سورۃ البقرہ کی بعد ذکر کیا گیا، کیونکہ علامہ جلال الدین محلی رحمۃ اللہ علیہ نے سورۃ کہف سے تفسیر لکھنا شروع کی، لکھتے لکھتے وہ سورۃ الناس تک پہنچ گئے، پھر آپ نے سورۃ فاتحہ کی تفسیر لکھی، پھر آپ آگے مزید نہیں لکھ سکے. علامہ جلال الدین سیوطی نے آپ کا کام پورا کیا ادھورا، اس ترتیب سے اس حالت کی وجہ سے سورۃ الفاتحہ ہمارے یہاں اس کتاب کی ترتیب میں سورۃ الناس کے بعد آتی ہے، لیکن اصل قرآن مجید کے اندر سورۃ الفاتحہ پہلے ہے، اس کے بعد سورۃ بقرہ سے شروعات ہوتی ہے، اس لیے پہلے دونوں کے درمیان میں ربط سمجھ لینا چاہیے کہ سورۃ فاتحہ اور سورۃ بقرہ کے درمیان میں ربط کیا ہے. ربط کے لیے پہلی بنیادی بات یہ ذہن میں رکھنی چاہیے کہ سورۃ فاتحہ میں بندے نے جس صراط مستقیم کا تذکرہ کیا تھا، بندے نے جس صراط مستقیم کا سوال کیا تھا اللہ سبحانہ و تعالیٰ سے، وہ صراط مستقیم پورا سورۃ بقرہ میں بیان کیا گیا ہے. سورہ فاتحہ میں بندے نے باری تعالیٰ سے جس صراط مستقیم کا سوال کیا وہ صراط مستقیم سورہ بقرہ کے اندر پوری تفصیل کے ساتھ بندے کو بتایا گیا ہے. نمبر دو, دوسرا ربط ہے. بندے نے سورہ فاتحہ میں باری تعالیٰ سے جس صراط مستقیم کا سوال کیا تھا اس کا جواب ذالک الکتاب میں ہے. تم جس صراط مستقیم کو چاہتے ہو تو کتاب قرآن ہے, صراط مستقیم. نمبر تین, سورہ بقرہ کے تیسرے رکوع میں جن نعمتوں الٰہیہ کا تذکرہ کیا گیا وہ سب مربوط ہیں الحمدللہ رب العالمین سے. کہ اللہ سبحانہ و تعالیٰ کی نعمتوں کے اوپر اللہ کا حمد ہے. اور نعمتیں کون سی جو وہاں شروع ہو رہی ہے جس کا بیان ہے, پھر بنی اسرائیل کی نافرمانیوں کا بیان کی گئی ہے, پھر عبادات اور شرعی احکام کا تذکرہ ہے, یہ سب مربوط ہیں مالکی یوم الدین سے. کہ نافرمانیوں کی سزا قیامت کے دن, عبادت کا اجر قیامت کے دن, شرعی احکام پر عمل کرنے کا ثواب قیامت کے دن, یہ سب مربوط ہیں مالکی یوم الدین کے ساتھ. اس کے بعد اچھے اور برے لوگوں کا تذکرہ کیا گیا. اچھے لوگوں کا تذکرہ پہلی پانچ آیت میں, الذین یؤمنون بالغیب ویقیمون الصلاۃ ومما رزقناهم ينفقون الذين يؤمنون بما أنزل إليك وما أنزل من قبلك وبالآخرة هم يوقنون أولئك على هدى من ربهم وأولئك هم المفلحون. يكفي لوگوں کا تذکرہ ہے. اچھے لوگوں کا تذکرہ یہ مربوط ہے اس دن صراط المستقیم سے, کہ جن کو سیدھی راہ نصیب ہوئی یہ اچھے لوگ ہیں. پھر برے لوگوں کا تذکرہ شروع ہوتا ہے, چاہے وہ برے لوگ کافر ہوں یا منافقین ہوں. وہ سب مربوط ہیں غیر المغضوب علیہم ولا الضالین سے جڑے ہوئے, کیونکہ اس میں انہیں برے لوگوں کا تذکرہ ہے, غیر المغضوب علیہم ولا الضالین. مناسبت ہو گئی دونوں کے درمیان جو اندر وجہ تسمیہ سورت کا نام سورہ بقرہ کیوں رکھا گیا ہے؟ نمبر ایک, بقرہ کا اس میں تذکرہ ہے, اس لیے سورت کا نام یہ ہے کہ اس بقرہ کی وجہ سے پوری سورت کا نام کیوں بقرہ رکھا گیا؟ اور بھی تو بہت سارے واقعات اس کے اندر موجود ہیں. اس بقرہ کی کون سی ایسی خوبی ہو گئی کہ اس کی وجہ سے پوری سورت کا نام بقرہ رکھ دیا گیا ہے؟ مفسرین نے اس کی حکمت یہ بیان دی ہے, کیونکہ قصے کا ذکر دین کے اہم ترین امور میں سے ہے, اس واقعے کا مقصد اللہ کی وحدانیت اور قدرت کا ثبوت ہے. اس ایک مرا ہوا انسان زندہ ہو گیا ہے, نبوت کا ثابت ہونا یہ تمام انبیاء کی نبوت کی بات کی دلیل ہے. وحدانیت اور قدرت الہیہ اور نبوت دونوں چیز کا اس میں اس بات ہے, دین کے اہم امور میں سے ہے. سورہ بقرہ قرآن کی سب سے بڑی سورت ہے, مدینہ طیبہ میں سب سے پہلے اس کا نزول شروع ہوا. ایک آیت وَتَّقُوا يَوْمًا تُرْجَعُونَ فِيهِ إِلَى اللَّهِ سن 10 ہجری میں. ذی الحج کے مہینے میں مینا میں نازل ہوئی. یعنی نبی صلی اللہ علیہ وسلم کی وفات سے 80 یا 90 روز پہلے اس کا نزول ہوا ہے. ہجرت کے بعد مختلف زمانوں میں مختلف مقامات پر یہ سورت شریفہ نازل ہوئی ہے.